नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
नेपालको संविधानले आधारभूत शिक्षा अनिवार्य र निशुल्कको व्यवस्था गरेको छ। सोही व्यवस्था कार्यान्वयनका लागि विभिन्न ऐन कानून नियमावलीहरू बनाइएका छन्। संघीय संरचनामा शिक्षा व्यवस्थित गर्न पनि विभिन्न खालका कानूनी व्यवस्था गरिएको छ। पछिल्लो समयमा सरकारी एवं सार्वजनिक विद्यालयहरूमा भन्दा बढ़ी निजी विद्यालयहरूमा देखिएको आकर्षणलाई चुनौतीका रूपमा हेरिएको छ। यिनै पृष्ठभूमिमा हामीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्मासँग कुराकानी गरेका छौं। प्रस्तुत छ प्रवक्ता शर्मासँग सहकर्मी सन्तोष रेग्मीले गर्नुभएको कुराकानी।
नेपालको संविधानले शिक्षालाई मौलिक हकको अधिकारको रूपमा राखेको छ। त्यसमा मुख्यत अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा, निशुल्क माध्यमिक शिक्षा, सबैलाई आधारभूत शिक्षा लिन पाउने हकका विषयहरू त्यसमा छन्। अब त्यसपछि मातृभाषामा शिक्षाको विषय पनि छ। अब दलितहरूलाई निश्चित तोकिए बमोजिम उच्च शिक्षासम्म निशुल्क पढ्न पाउने हक, अनि अपाङ्गता भएका बालबालिकाहरू, खास गरी दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल लिपिमा पढ्न पाउने हकको व्यवस्थाहरू चाहिँ संविधानमा भएको व्यवस्थाहरू भयो। अब अरू संविधानमा भएको निर्देशक सिद्धान्तहरूले पनि यो विषयहरूलाई चाहिँ समेटेको हुन्छ। अब त्यसको आधारमा संविधान जारी भइसके पछाडि अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 जारी भइसकेको छ। त्यसको आधारमा त्यो ऐनमा भएका प्रावधानहरूलाई कार्यान्वयनमा लैजानको लागि अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली 2077 जारी भएको छ। अब यी दुईटा विषयहरू चाहिँ मूलत अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा र निशुल्क माध्यमिक शिक्षाको कार्यान्वयन गर्नको लागि नै गरिएका हुन् र व्यवस्थापकीय प्रबन्धको हिसाबले अब विद्यालय शिक्षा, खास गरी आधारभूत शिक्षा र माध्यमिक शिक्षा समूहको विषय स्थानीय तहको एकल अधिकारभित्र रहेको छ र शिक्षा समग्र चाहिँ तिनै तहको साझा अधिकारको सूचीमा राखेर त्यसरी कानूनी प्रबन्धहरू छन्।
अनि प्रावधानहरूको कार्यान्वयनको अवस्था चाहिँ कस्तो छ?
अहिले हामीले आधारभूत तहको, खास गरी प्राथमिक तहको खुद भर्ना दर हेऱ्यो भने हामी 97% हाराहारीमा छौँ। अब समग्र देशको, हाम्रो देशमा औपचारिक शिक्षा सुरु भएको अवस्था, त्यस पछाडि हाम्रा चाहिँ अरू सबै विकासका पक्षहरू, पूर्वाधारको विकास, हाम्रो सामाजिक सांस्कृतिक परिवेश, यो सबैलाई तपाईँले एक ठाउँमा राखेर हेर्नुभयो भनेदेखि हामीले गरेको उपलब्धि एक हिसाबले उल्लेखनीय छ। साक्षरताको हिसाबमा पनि हाम्रो अन्तर्राष्ट्रिय रिपोर्टहरूले पनि ती कुराहरू देखाउँछन्। साक्षरताको दर वृद्धि गर्ने सवालमा, प्राथमिक तहका विद्यालयहरूमा बालबालिकाको भर्ना गर्ने सन्दर्भमा, त्यसपछि हाम्रो शिक्षामा एक हिसाबले भनौँ न अब लैङ्गिक समता, विद्यालय तहको भर्नामा लैङ्गिक समता हासिल गर्ने दिशामा प्रारम्भिक बाल विकासमा विद्यार्थीहरूको सहभागिता बढाउने, खास गरी पूर्व प्राथमिक तहको प्रारम्भिक बाल विकासको अनुभव दिलाउने हिसाबले प्रारम्भिक बाल विकासमा बालबालिकाहरूको भर्नाको दरलाई हामीले बढाउने हिसाबमा हेर्नु भने हाम्रा प्रयासहरू उल्लेखनीय छन् भन्ने लाग्छ। त्यति हुँदाहुँदै पनि अब तपाईँले भने जस्तो के भने, मैले अघि भने जस्तो हाम्रो 97% खुद भर्ना दर छ, त्यसको अर्थ के हो भने अझै पनि हरेक 100 3 बालबालिकाहरू विद्यालय आउन सकिरहेका छैनन् भन्ने अवस्थाहरू देखिन्छ। अब त्यो विविध कारणहरूले हुन सक्छ, ती कारणहरू व्यक्तिगत, अब त्यो हार्डकोर ग्रुप भन्छौँ हामीले, अति सीमान्तकृत अथवा अति कठिन परिस्थितिमा भएका बालबालिकाहरू हुन सक्छन्। तिनीहरू चाहिँ त्यस्तो अवस्था चाहिँ छ। हाम्रो अनिवार्य निशुल्क भने त हामीले 100% नै ल्याउने हो, 100%लाई नै शिक्षा दिने हो। त्यो हिसाबले चाहिँ हामीले अझै पनि केही गर्न बाँकी छ भन्ने चाहिँ देखिन्छ।
जस्तो अब निशुल्क शिक्षाको जुन कुरा छ, यो चाहिँ कागजमा मात्रै लेखियो, व्यवहारमा भएन भन्ने खालको गुनासोहरू छन्।
देशभरिमा 29,000 सामुदायिक सार्वजनिक विद्यालयहरू छन्, त्यहाँ हाम्रो निशुल्क पठन पाठन नै हुने हो। अब त्यो निशुल्क पठन पाठनमा हाम्रो लगानी पर्याप्त छैन भन्ने एउटा प्रश्न चाहिँ हुन सक्छ तपाईँले उठाएको, तर त्यहाँ चाहिँ निशुल्क छ। अब त्यति हुँदा पाउँदै पनि हाम्रो जस्तो हाम्रो अब जुन राज्यले लिएको नीति, हाम्रो 3 आर्थिक नीति, अब यो कुराहरूले चाहिँ जुन 3 आर्थिक नीति त्यसको आधारमा हाम्रो संस्थागत विद्यालय हामी भन्छौँ, निजी लगानीका विद्यालय खुल्न पाउने व्यवस्था कानुनी प्रबन्ध पनि हामी कहाँ छ। त्यसो हुँदाखेरि अब निजी लगानीका विद्यालयहरू हाम्रो चाहिँ 5-6,000 हाराहारीमा छन्। खास गरी शहरी केन्द्र, शहरमा केन्द्रित, अलिकति घना बस्तीमा केन्द्रित विद्यालयहरू हुन् तिनीहरू। अब त्यहाँ पनि त्यहाँ चाहिँ अब अभिभावकहरूले पैसा तिरेर, शुल्क तिरेर पठाउने व्यवस्था छ। अब त्यो हिसाबले तपाईँले भन्नुभयो भने एउटा विषय बेग्लै भयो, नभएदेखि सार्वजनिक विद्यालयहरूमा, सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको फी त लिँदैन नि त। हामीले अनिवार्य निशुल्क शिक्षा सम्बन्धी नियमावलीमा 4 कुराहरू डिफाइन गरेका छौँ। हाम्रो निशुल्क शिक्षा भनेको के हो? पहिलो कुरा, हाम्रो चाहिँ विद्यार्थीलाई भर्ना आउँदा उसलाई एडमिसन गरे बापत कुनै फी लिन पाइँदैन। विद्यार्थीलाई विद्यालयले पढाउँदाखेरिमा उसलाई मासिक ट्युसन फी लिन पाइँदैन। विद्यालयले विद्यार्थीको परीक्षा सञ्चालन गर्दा उसले फी लिन पाउँदैन। त्यसपछि विद्यालयमा विद्या आएको विद्यार्थीलाई भर्ना भएको विद्यार्थीहरूलाई एक सेट निशुल्क पाठ्य पुस्तक हामीले चाहिँ दिनुपर्छ सरकारले। यो भनेको हाम्रो निशुल्कको परिवेश के हो भनेर कानूनले व्याख्या गरेको अवस्थाहरू हो हाम्रो निशुल्कको सीमा। किनभने निशुल्कको परिभाषा चाहिँ अब देश पछि फरक हुन सक्छ। भनौँ न अब कुनै देशले निशुल्कभित्र अनिवार्य रूपमा दिवा खाजालाई पनि राख्ला। यद्यपि हामीले अब दिवा खाजा हाम्रो चाहिँ एउटा इन्सेन्टिभको रूपमा हामीले कक्षा छसम्म अहिले गएका छौँ, त्यो निशुल्क नै छ, हामीले त्यो अनुदान दिन्छ सरकारले। तर कतिपय देशहरूमा अरू कुराहरूलाई पनि निशुल्क परिभाषामा समेटिया हुन्छ। कतिपय देशहरूमा हामीले भन्या जति कुरा नसमेटिएको पनि हुनसक्छ। त्यसरी निशुल्कको व्याख्या चाहिँ देश पिछेको अलिकति आफ्नो परिवेशको कुरा छ। हाम्रो कन्टेक्स्टमा चाहिँ हाम्रो नियमावली चारवटा कुरामा चाहिँ शुल्क लिन पाइँदैन है भनेर प्रष्ट रूपमा व्याख्या गरेको छ।
पछिल्लो अवस्थामा संविधानले कानूनले जुन खालका व्यवस्थाहरू गरेका छन्, यद्यपि व्यवहारमा त्यो कार्यान्वयन भएन भन्ने गुनासो आइरहँदा त्यसका केही आयामहरू त्यसका केही कारणहरू पनि देखिन्छन् कि जस्तो हामी कहाँ शिक्षक छैन त्यसकारण हामी विद्यार्थीबाट अभिभावकहरूबाट शुल्क लिइरहेका छौँ भनेर अधिकांश विद्यालयहरूले भनिरहेका छन्। एकातिर विद्यालयहरू जहाँ छन् कतिपय विद्यालयहरूमा शिक्षकभन्दा विद्यार्थीको संख्या कम छ भन्ने खालका कुराहरू पनि आइरहेका छन् र कतिपय विद्यालयहरूमा शिक्षक अभाव भएका कारण हामी शुल्क लिइरहेका छौँ भनेर यसको एकरूपता ल्याउने सन्दर्भमा अथवा कानूनको संविधानको व्यवस्थालाई कानून गर्ने सन्दर्भमा सरकारले कसरी काम गरिरहेको छ त?
हामीले अब यो दरबन्दी शिक्षकको समस्या छ होइन। 2074 सालमा नेपाल सरकारले एउटा समिति बनायो दरबन्दीको अवस्थाको विश्लेषण गर्न। त्यसले देशभरिमा 53,000 दरबन्दीहरूको अभाव छ भन्ने देखाउँछ। त्यो भनेको दरबन्दी थप्नु पर्यो भन्ने देखिन्छ। अब त्यो दरबन्दी थप्ने चाहिँ शिक्षा मन्त्रालयको मात्रै प्रयासले हुने विषय होइन। त्यो हामी त्यसमा लागिरहेका छौँ। हामीले बारम्बार उठाउँदै आएको कुरा के हो भन्नुहोला भने हामीकोमा 2056 सालदेखि अहिलेसम्म दरबन्दी थप गरिएको छैन। 2056 सालमा हाम्रा विद्यार्थीहरू कति थिए, अहिले हामी कुन अवस्थामा छौँ, अब जस्तो भन्नु तपाईँले एउटा सामान्य तुलना गर्न सक्नुहुन्छ। 2056 सालमा एसी दिने एसएलसी दिने विद्यार्थी कति थिए, आज कतिले दिइरहेका छन् तिमीहरूदेखि। त्यसो भएको हुनाले तपाईँको दरबन्दीको समस्या छ, त्यो विषय हामीले उठाउँदै आएका छौँ र हामीले 2 वर्ष अगाडि नेपाल सरकारबाटै निर्णय गरेर भएका दरबन्दीहरूलाई पुनर्वितरण गर्ने कामहरू गऱ्यौँ। त्यसमा हामीले अब धेरै चल्ने अवस्थाहरू त्यो देखिएन। हाम्रो सबभन्दा ठुलो अभाव चाहिँ निम्न माध्यमिक तह हामीले जुन भन्छौँ 6 कक्षादेखि 8 कक्षासम्म पढाउने शिक्षकहरू र त्यसभन्दा माध्यमिक तहमा पढाउने शिक्षकहरूको अभाव छ। त्यति हुँदाहुँदै पनि हामीले भएकोलाई पुनर्वितरण चाहिँ गऱ्यौँ। अब थोरै भन्ने कुरा चाहिँ के हुन्छ भने कुनै ठाउँमा पातलो बस्ती हुन्छ, विद्यार्थी नै थोरै हुन्छ, त्यहाँको विद्यार्थीलाई चाहिँ अब अर्को ठाउँमा लैजानको लागि 2-3 घन्टा हिँड्नुपर्ने अवस्था हुन्छ। त्यस्तो अवस्थामा हामीले विद्यार्थी थोरै छ यहाँ चाहिँ किन लगानी गर्ने, यहाँ लगानी गरेर यस्तो घाटा हुन्छ भन्ने विषयमा त सोच्नु भएन। त्यो त विद्यार्थीको अधिकारको कुरा हो। त्यहाँ पनि स्कुल चाहियो, त्यहाँ पनि राज्य पुग्नु पर्यो। त्यो हिसाबले पातलो बस्तीहरू भएका ठाउँहरूमा विद्यार्थी कम हुँदा चाहिँ दरबन्दी बढी जस्तो चाहिँ कहीँ देखिन्छ। अब त्यस पछाडि तराईको क्षेत्रहरूमा हाम्रो घना बस्तीहरूमा अलिकति शिक्षकको अभाव छ, विद्यार्थीको संख्या चाहिँ अलिकति बढी देखिन्छ। कक्षामा हेर्नु भने तपाईँले 50-60 जना 65-70 जना बसेको देखिन्छ। यद्यपि हामीले अब 50 भनिरहेका छौँ भने 60-65-70 विद्यार्थीहरू बसेको त्योभन्दा बढी पनि होला कतै देखिन्छ। त्यस्तो चाहिँ एउटा अवस्था हो त्यो। अब अर्को चाहिँ भनेको केही क्षेत्रहरूमा जहाँ स्कुल नजिक छन् विद्यार्थी नै कम छन् त्यस्तोलाई चाहिँ हामीले विद्यालय मर्ज गरौँ भनेर प्रोत्साहन गरिरहेका छौँ। अब अहिलेको परिवेश अनुसार विद्यालय मर्ज गर्ने स्थानीय तहबाटै पहल भएर हुनुपर्छ। व्यवस्थापन समिति हुन्छ, त्यो समितिका निर्णयहरू हुनुपर्छ। त्यसका केही कानुनी प्रक्रियाहरू छन् विद्यालय मर्ज गर्ने पनि, किनभने विद्यालय चाहिँ समुदायले स्थापना गरेको हो। त्यसैले समुदायको स्वीकृति सहमति बेगर चाहिँ विद्यालय बन्द गर्ने मर्ज गर्ने पनि अलिकति कठिन हुन्छ। त्यो भएको हुनाले हामीले मर्ज गर्ने कुरालाई हामीले प्रोत्साहन गरिरहेका छौँ र हामी तह घटाउने भन्छौँ। भनेको के भने दुवै ठाउँमा 2 हाई स्कुल सँगैसँगै छ, अब दुवै ठाउँमा 10-12 कक्षासम्मको पढाइ हुन्छ तर विद्यार्थीहरू थोरै छ भने अब साना विद्यार्थीलाई धेरै हिँड्नुपर्ने भएको हुनाले तल राख्ने, तर एउटा कुनै विद्यालयको तह घटाइदिने, त्यसलाई चाहिँ आधारभूत तह मात्रै चलाउन लगाएर त्यो मावि मात्रै मर्ज गर्ने, त्यस्तो पनि गर्न सकिन्छ। त्यो भइराखेको पनि छ। अहिले तपाईँले किन विद्यालय घट्यो भन्ने प्रश्न कहिलेकाहीँ आउँछ हामीलाई। यो 1-2 वर्षमा तपाईँले आर्थिक सर्वेक्षणहरू अरू तथ्याङ्क अंशहरू हेर्नु भने विद्यालयको संख्या केही घटेको देखिन्छ। किन विद्यालय घट्यो, सरकारले घटायो भन्ने प्रश्नहरू त्यहाँ आउँछ। त्यो भनेको विद्यालयहरू मर्ज हुने, अब कुनै ठाउँमा बस्ती स्थानान्तरण भयो, अब भनौँ न त्यहाँ जनसङ्ख्या घट्यो, विद्यालयको आवश्यकता भएन, नजिक छन्, त्यस्तो विद्यालय मर्जलाई पनि हामीले प्रोत्साहन गरेका छौँ। र दरबन्दीको आवश्यकता त हामीले यो निरन्तर उठाउँदै आएका छौँ, यो विषय चाहिँ नि हामी त्यसमा प्रयत्नशील छौँ।
जस्तो अब पछिल्लो समयमा विद्यार्थी भर्ना, विद्यालय भर्नाको क्रियाकलापहरू अगाडि बढिरहेछ, विद्यार्थी भर्नाको अवस्था हेर्दाखेरि राज्यले लगानी गरेका विद्यालयहरूमा भन्दा निजी क्षेत्रका विद्यालयहरूमा आकर्षण अत्यधिक छ, सरकारी सार्वजनिक विद्यालयहरूमा चाहिँ विद्यार्थीहरूको आकर्षण देखिएको छैन। अब यसका सन्दर्भमा चाहिँ के नीतिगत रूपमा परिवर्तन गर्नुपर्ने हो या आकर्षण बढाउनु पर्ने हो, यसलाई कसरी सरकारले सोचेको छ?
अहिले तपाईँलाई भनौँ, मैले आजको मितिमा नेपालमा सबभन्दा धेरै विद्यार्थी भएको विद्यालय सामुदायिक विद्यालय नै हो। तपाईँ जतिसुकै ठूलो धेरै संख्या भएको निजी विद्यालयको विद्यार्थी भएसँग तुलना गर्नुहोस्, सबभन्दा धेरै विद्यार्थी भएको विद्यालय तपाईँले आजको दिनमा सामुदायिक विद्यालय नै हो। 7,000 भन्दा माथि विद्यार्थी भएका विद्यालयहरू छन्, 5,000 भन्दा माथि विद्यार्थी भएका विद्यालयहरू छन्। त्यसैले हामीले निरपेक्ष रूपमा के भनिदिनु भएन भने त्यो विद्यालयहरूमा सामुदायिक विद्यालयमा विद्यार्थी घटेका छन्, छैनन्, कम छन् भन्ने कुरा होइन है। अब सार्वजनिक विद्यालय चाहिँ के हुन्छ भने मैले अघि भने नि 29,000 विद्यालय छ, देशभरि फैलिएको छ। अनि तपाईँहरूले सञ्चार माध्यमले हेर्ने चाहिँ के गरिदिनुहुन्छ भने सहरको केही विद्यालयहरू हेरेर भनिदिनुहुन्छ कि त्यसो हुँदा सहरमा पनि तपाईँले निजी लगानीका विद्यालय पनि अत्यन्तै थोरै विद्यार्थी लिएर चलिरहेका विद्यालयहरू छन् नि। त्यसो भएको हुनाले त्यसरी तुलना चाहिँ गर्नु हुँदैन। अब हाम्रो अहिले पनि तपाईँको देशमा धेरै विद्यालयहरू छन् जहाँ विद्यार्थीले पहिलो रोजाइ उसको सामुदायिक विद्यालयमै जान्छ। खास गरी तपाईँले त्यस्ता विद्यालयहरू 400-500 विद्यालयहरू तपाईँलाई अहिले हामीले बसेर ल भन्यो भने त्यो भन्न सकिन्छ। तर त्यो चाहिँ के भयो भन्नु होला नि, अब 29,000 संख्यामा थोरै भयो, त्यो कुराहरू चाहिँ हामीले बाहिरपट्टि त्यति ल्याएनौँ, प्रकाशमा ल्याएनौँ, अनि त्यो चाहिँ एउटा विषय हो। तर त्यसो भनेर के होइन फेरि भने अब सबै सामुदायिक विद्यालयहरूको अवस्था राम्रो छ, उनीहरूले चाहिँ एकदमै गरेका छन्, त्यहाँ चाहिँ गुणस्तरको सुधार गर्नुपर्ने आवश्यकता छैन भन्ने विषय होइन। सामुदायिक विद्यालयको गुणस्तर सुधारको आवश्यकता छ। देशभरिका सामुदायिक विद्यालयहरूलाई अभिभावकको रोजाइको पहिलो विद्यार्थीको रोजाइको पहिलो विद्यालय बनाउनु पर्ने आवश्यकता पनि छ। त्यसमा हामी सबैले लागेर प्रयत्न गर्ने हो। त्यसको लागि हामीले गर्नुपर्ने कुरो चाहिँ के हो भने हामीले जसले राम्रा कामहरू गरिरहेका छ, विद्यालयले राम्रो नतिजाहरू दिइरहेको छ, अब त्यो विद्यालयहरूको सकारात्मक कुराहरूलाई अगाडि ल्याउनु पर्यो। तपाईँले काठमाडौँ उपत्यकामै हेर्नुभयो भने जस्तो निजी लगानीका विद्यालय सबभन्दा धेरै भएका ठाउँ चाहिँ काठमाडौँ उपत्यका हो। तर काठमाडौँ उपत्यकाभित्रै तपाईँले हेर्नुभयो भने पनि सामुदायिक विद्यालयमै रोजेर त्यहाँ भर्ना गर्न जाने, त्यहाँ विद्यार्थीले भर्ना नपाउने, त्यहाँ चाहिँ विद्यार्थी त्यो बस्ने क्षमता नभएर भर्ना गर्न नसक्ने अवस्था त यहीँ तपाईँले उपत्यकाभित्रै देख्नुहुन्छ नि, यहाँ उपत्यकाभित्रै पनि त्यस्तो विद्यालयहरू देख्नुहुन्छ। त्यसैले हामीले त्यो कुराहरूलाई पनि अलिकति भन्यो बतायो भनेदेखि हुन्छ। हाम्रो आग्रह के हो भन्नु होला भने सरकारले निशुल्क शिक्षाको प्रबन्ध गरेको छ, त्यसमा चाहिँ नि विद्यालयका भौतिक पूर्वाधारहरू छन् हामीसँग, जस्तो अब राम्रो पूर्वाधार भएका विद्यालयहरू छन्, शिक्षकहरू तालिम प्राप्त हुनुहुन्छ, त्यहाँको भौतिक वातावरण अनुकूल छ। अब त्यसो हुँदाहुँदै पनि कतिपय ठाउँमा अभिभावकहरूले अरू कारणले हुनसक्छ त्यो ट्रस्ट नगरिसकेको, विश्वास नगरिसकेको अवस्था चाहिँ देखिन्छ। त्यसैले हाम्रो आग्रह चाहिँ के हो अभिभावकहरूलाई भने विद्यालयलाई ट्रस्ट गरौँ, त्यो ट्रस्ट गरौँ, त्यसमा गरौँ, मेहनत गरिराख्नु भएको छ, त्यसमा पठाउँ, निजी लगानीको विद्यालयमा पठाएर मात्रै चाहिँ राम्रो हुन्छ भन्ने होइन। त्यसको अर्थ के हो भने फेरि मैले निजी लगानीका विद्यालयहरूलाई डिस्करेज गर्न खोजेको होइन, त्यहाँ नजाऊ भन्न खोजेको पनि होइन। तर हाम्रो अभियान के हो भने हामीले निशुल्क अनिवार्य शिक्षा भनेपछि हामी एउटा भनौँ न त्यो सार्वजनिक विद्यालयलाई रूपान्तरण गरेर विद्यालयको सुधार गर्ने अभियान त हाम्रो हो त्यो चाहिँ।
अब अन्त्यमा जस्तो अब अहिले संघीयता चाहिँ कार्यान्वयनमा छ, सङ्घ प्रदेश र स्थानीय तहका विभिन्न अधिकारहरूका विषयमा कहीँ न कहीँ कार्यान्वयन तहमा नमिलेको जस्तो देखिन्छ, जसले नतिजामा प्रभाव पारिरहेको, कार्यान्वयनमा प्रभाव पारिरहेको भन्ने खालको कुराहरू छ। यसमा देखिएका झन्झटहरू अथवा चाहिँ समन्वयको अभावहरू समाधान गर्ने सन्दर्भमा पछिल्ला प्रयासहरू कस्ता छन्, कसरी अगाडि बढाइएका छन्?
अब यसमा के छ भने मैले देख्दाखेरिमा चाहिँ हामीले शिक्षामा, शिक्षाको व्यवस्थापनमा अझै पनि हामीसँग कानुनी हामी संक्रमणको अवस्थामा छौँ यो भन्नै पर्ने हुन्छ होइन, किनभने हामीसँग चाहिँ नि अब कानुनहरू नभएको होइन, कानुनहरू छ, हामीले अनिवार्य निशुल्क शिक्षा ऐन बनायौँ, नियमावली बनायौँ, तर यति हुँदाहुँदै पनि हाम्रा कतिपय प्रशासनिक कुराहरू शिक्षा ऐन 2028 हामी चलिरहेका छौँ, अनि स्थानीय तहमा चाहिँ नि अब कतिपय ठाउँमा स्थानीय तहले शिक्षा ऐन नियमावली बनाउनु भएको छ, अब स्थानीय तहको ऐन कसरी बन्छ भन्ने त्यो त संविधानमै लेखेको छ, त्यो ऐन बन्ने प्रक्रियाहरूका कारण कतिपयले चाहिँ ऐन नबनाइकन कार्यविधिबाट काम गरिराख्नु भएको अवस्था पनि देख्छौँ हामीले, अनि त्यसो हुँदाखेरिमा एउटै विषयमा स्थानीय तहले गरेका कामहरूको विषयमा एउटै प्रकृतिका कामहरूमा काहीँ न काहीँ एउटै प्रकृतिको विषय पनि कानुनी संक्रमणता, किनभने अब अदालतले फैसला गर्दा नि स्थानीय तहको कानुन हेर्ने भयो, स्थानीय तहको ऐन छैन भने कार्यविधि के छ भनेर हेर्ने होला, अनि ऐन भएको ठाउँमा ऐनले प्रिभेल गर्ने होला, त्यस्तो विषयहरू होला, त्यस्तो काहीँ ऐन शिक्षा ऐन बनेको काहीँ नबनेको, काहीँ चाहिँ कार्यविधिले काम गरेको, काहीँ चाहिँ प्रशासनिक निर्णय गरेर काम गरेको कारणहरूले गर्दाखेरि एउटै प्रकृतिका मुद्दाहरूमा पनि अदालतबाट फरक फरक किसिमको फैसला आउने अवस्थाहरू चाहिँ अहिले, त्यसलाई हामीले कसरी गर्ने, अब धेरै निर्देशात्मक आदेशहरू पनि छन् यो बीचमा, जस्तो विद्यालयका कर्मचारीहरूको विषयमा निर्देशात्मक आदेशहरू छ, अरू अरू थुप्रै विषयहरू छन्, अब शुल्कको विषयमा एउटा उच्च अदालत सुर्खेतको आदेश छ, त्यसलाई हिजो अस्ति यहाँले हेर्नुभयो होला, त्यो मुख्यमन्त्री कार्यालयले त्यसलाई पत्राचारहरू पनि गरेको छ, त्यस्तै विराटनगर उच्च अदालतको अर्को फैसला छ, पाटन उच्च अदालतका अरू केही विषयहरूमा फैसला छन्, त्यो विषयहरूलाई हामीले कसरी अब त्यो कार्यान्वयनमा लाने, किन फैसला आइसके भए त कार्यान्वयनमा लैजानु पर्यो, त्यो कसरी कार्यान्वयनमा लैजाने भन्ने अलिकति जटिलताहरू पनि हामीसँग छ, त्यो चाहिँ अब त्यसो भएको हुनाले अब अहिलेको हाम्रो यो यसलाई व्यवस्थापन गर्न भनेको संसदले संघीय शिक्षा ऐन जारी गरिसकेपछि यी विषयहरू धेरै चाहिँ हाम्रो सहजीकरण हुन्छ, अनि हाम्रो तीन तहमा तीनवटा सरकारले गर्ने विषयहरू चाहिँ नि मा त्यसको कार्यक्षेत्रको अझ स्पष्टता हुन्छ, अझ सरलीकृत हुन्छ, सजिलो हुन्छ, त्यसको अन्तर सम्बन्ध समन्वय यी कुराहरूलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने चाहिँ हामीले लाग्छ, त्यही भएर हामीले संघीय शिक्षा ऐनको आवश्यकतालाई हामीले उठाउँदै आएका छौँ, त्यसमा हामीले काम पनि गरिरहेका छौँ, त्यो एउटा प्रक्रियामा चाहिँ घुमिरहेको अवस्थाहरू पनि छ।
उहाँ हुनुहुन्थ्यो शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्मा।
हवस् त, आजका लागि कार्यक्रमको समय सकिएको छ। सन्तोष रेग्मी, प्रवीण पोखरेल र म सुमिता लामालाई विदा दिनुहोस्। नमस्कार।